بسم الله الرحمن الرحيم. ومن يعظم شعائر الله فإنها من تقوى القلوب. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ارشاد باری تعالیٰ ہے وَمَنْ يُعَظِّمْ شَعَائِرَ اللَّهِ, جس نے اللہ کی نشانیوں کا ادب کیا, فَإِنَّهَا مِنْ تَقْوَى الْقُلُوبِ, وہ اس کے دل کے تقوے کی وجہ سے ہے. اس مبارک آیت سے پتہ چلتا ہے کہ جو چیزیں اللہ کی نشانیاں ہیں, جن چیزوں کو اللہ سے نسبت ہے, ان کا ادب کرنا واجب ہے. اس کے ساتھ ساتھ یہ بھی پتہ چلتا ہے کہ جو اصل متقی شخص ہے وہ وہی ہے جو اللہ کی نشانیوں کا ادب کرتا ہو. بے ادب شخص چاہے کتنا ہی علم کیوں نہ حاصل کر لیا ہو, کتنی ہی عبادت کیوں نہ اس نے کر لی ہو, اگر ادب ابھی نہیں آیا تو یوں سمجھ لیں کہ تقویٰ ابھی حاضر نہیں ہوا ہے. اسی لیے نبی علیہ الصلوۃ والسلام نے فرمایا الدین کلہ, ادب ہے, طاقت ادب ہے. ادب جو ہے وہ بہت ہی لازمی ترین چیز ہے. دیکھیے, انسان جب گناہ کرتا ہے تو وہ کوئی دین اسلام سے خارج نہیں ہو جاتا, گناہگار مسلمان ہوتا ہے. مگر جب انسان بے ادبی کرتا ہے تو کئی مرتبہ یہ موقع بنتا ہے کہ وہ دین اسلام سے بھی خارج ہو سکتا ہے. نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ جس نے ہمارے بڑوں کا ادب نہیں کیا اور جس نے ہمارے چھوٹوں پہ شفقت نہیں کی, وہ ہم میں سے ہی نہیں ہے. تو دیکھیں ادب کتنا کتنی ہی اہم ترین چیز ہے. اسی لیے کچھ ایسے لوگ اور کچھ ایسی چیزوں کا ادب جو ہے وہ لازم اور واجب ہے, اور آداب میں سب سے زیادہ ادب کا حکم والدین کا ہے. والدین کو بے ادبی کرنا حرام, ان کے سامنے اف تک کہہ دینا حرام ہو گیا. اللہ تعالیٰ قرآن پاک میں فرما رہے ہیں وَلَا تَقُلْ لَهُمَا أُفٍّ, والدین کے سامنے تم ناگواری کرنے کے لیے اف بھی نہیں کہہ سکتے. تو بالکل ناگواری کرنے کا اظہار کی اجازت بھی نہیں ہے. وَقُولَا لَهُمَا قَوْلًا كَرِيمًا, اللہ نے یہ بھی بتا دیا گفتگو کرنی کیسے ہے والدین کے ساتھ. فرمایا کہ بہت ہی کریم گفتگو, عاجزی والی جھکی ہوئی گفتگو کرنی ہے. تو کچھ لوگوں کا ادب واجب اور لازم ہے, والدین کا ادب بھی واجب اور لازم ہے. اسی طرح جو مسلمان دین اسلام میں بوڑھا ہوا پورا مسلمان, اس کا ادب بھی واجب. نبی علیہ الصلوۃ والسلام نے فرمایا جس نے کسی بوڑھے مسلمان کا ادب کیا اس کی عزت کی, ایسا ہی ہے جیسے اس نے اللہ کی عزت کی ہے. تو بوڑھوں کا ادب بھی واجب. اسی طرح علماء کا ادب بھی واجب ہے. یہ علماء کے بارے میں نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ العلماء ورثۃ الانبیاء, جو دین کا عالم ہے وہ انبیاء کے وارث ہوتے ہیں. تو علماء کا ادب جو ہے وہ بھی واجب ہے. بلکہ ایک حدیث میں آتا ہے نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا جس نے کسی عالم کی زیارت کی گویا کہ اس نے میری زیارت کر لی. تو اس لیے علماء کا ادب بھی واجب, والدین کا ادب بھی واجب, بوڑھے لوگوں کا ادب بھی واجب ہے. اسی طرح جو ہے वो हाफिज़े कुरान का अदब भी वाजिब, इसी तरह मस्जिद का अदब भी वाजिब है। हदीस पाक में आता है कि नबी अलैहिस्सलाम ने फरमाया कि तुम मस्जिद में दुनियावी गुफ्तगू ना किया करो। जो बंदा मस्जिद में बैठ के दुनियावी गुफ्तगू करता है, फरिश्ते उस पर लानत भेज रहे होते हैं। तो मस्जिद का अदब भी वाजिब, कुरान पाक का अदब भी वाजिब, इसी तरह उस्ताद का अदब भी वाजिब। चाहे उस्ताद ने आपको दुनियावी तालीम ही क्यों ना दी हो, और अगर दीन पढ़ाया है तो उससे भी ज्यादा वाजिब। नबी अलैहिस्सलाम ने फरमाया तवाज़ाउ लिमन तुअल्लिमूना बिही, तुम उसके सामने झुक के रहा करो जिससे तुमने इल्म हासिल किया है। तो ये उस्ताद का अदब जो है ये भी वाजिब है। देखिए, इस अदब किए बगैर इंसान दीनदार बन ही नहीं सकता, अल्लाह को राजी कर ही नहीं सकता। इसलिए इस अदब के मामले में चार बातें अकाबरीन ने, उलमा ने फरमाई। पहली चीज इस अदब से मुतालिक ये है कि अदब ये है कि हम अपने बड़ों की जिनकी बातें और जिनकी अदब करना हम पे लाजिम है, हम अपने बड़ों की बात को गौर से सुने। आज कई मरतबा नौजवान ये कहता है कि जी मेरा वालिद ने तो ये बात मुझसे 10 मरतबा की है, इतनी मुझे गौर से सुनने की जरूरत नहीं है। कई मरतबा कहते हैं जी उस्ताद साहब ने ये बात 10 मरतबा कर ली है। बिल्कुल सही है, आपके बड़ों की बात जो है वो आपने कई मरतबा सुन ली होगी, मगर अगर आप उसको अदब से सुनेंगे, वो कि आपने पहले सुनी होगी तो आपके इल्म में इजाफा तो नहीं होगा, मगर आपके तकवा में इजाफा हो जाएगा इस अदब के दिखाने की वजह से। तो अदब के बारे में पहला उसूल ये है कि इंसान जिन लोगों का अदब जरूरी है, जैसे वालदैन हैं, बड़े हैं, उस्ताद हैं, उलमा हैं, सबसे पहला अदब ये है कि उनकी गुफ्तगू को गौर से सुना जाए। दूसरा अदब ये है कि ये जो बड़े हैं ना, जिनका अदब हम पे वाजिब है, इनकी डांट को हम अपने लिए रहमत समझें। डांट को कौन रहमत समझता है, डांट से तो हर एक बचता है, मगर डांट को उलमा ने फरमाया अदब यही है कि बड़ों की डांट को रहमत समझो। और उन्होंने फरमाया इसलिए कि या तो बड़ों की डांट जो है वो हमारी गलती की इस्लाह कर देगी, और या अगर उसने गलती की इस्लाह नहीं है, हमने गलती नहीं की, वैसे ही बड़ों ने डांट दिया, तो वो इससे भी ज्यादा हमारे लिए रहमत है, क्योंकि उस डांट पे सबर करने से, उस डांट को रहमत समझने से हमारे अंदर सबर पैदा होता है। और सबर करने वाले के बारे में अल्लाह ताला ने फरमाया वल्लाहु युहिब्बुस साबिरीन, अल्लाह सबर करने वालों से मोहब्बत करता है। तो वो कि उन्होंने बड़ों ने डांट दिया, हमने उनको बड़ा समझते हुए उनकी डांट को कबूल कर लिया, उनकी डांट को रहमत समझा, दर हकीकत हमने अपने आप को अल्लाह का मुकर्रब बना दिया। हदीस पाक में आता है कि जिस शख्स को गुस्सा आने में सब तुम में सबसे बेहतरीन वो है जिसको गुस्सा आने में बहुत देर लगे, और जिसका गुस्सा उतरने में बहुत थोड़ी देर लगे। तो जो शख्स बड़ों की डांट को अपने लिए रहमत समझेगा, उस पर रिएक्ट नहीं करेगा, दर हकीकत उसने बहुत ही ज्यादा दीन भी कमा लिया और दुनिया भी कमा ली। और ये डांट का मामला ऐसा है कि नबी अलैहिस्सलाम ने एक मरतबा सहाबा किराम से पूछा कि बताओ पहलवान कौन है। जो दूसरे को पछाड़ देना वो पहलवान है। वो पहलवान नहीं है जो दूसरे को पछाड़ दे, पहलवान तो वो है कि जिसको गुस्सा आए वो फिर भी सबर कर ले, वो असल पहलवान है। तो इसलिए अगर बड़ों ने सही बात पे डांटा फिर तो इस्लाह हो गई, मगर अगर सही बात पे नहीं भी डांटा, उनकी डांट कबूल कर ले, यही अदब है। और इसी से मिलने वाली जो चीज है वो कहीं और मिल नहीं सकती। इसीलिए बड़ों ने फरमाया कि बड़ों की डांट जो है उसको अपने लिए रहमत समझे। कई मरतबा इंसान ये जो सफर करता है उस पर उसको वो कुछ मिलता है जो और किसी अमल पे नहीं मिलता। نبی علیہ الصلوۃ والسلام نے ایک مرتبہ فرمایا کہ جس شخص پہ ظلم ہوا اور اس نے اس ظلم پہ صبر کر لیا, میں قسم کھاتا ہوں, اللہ کے نبی فرما رہے ہیں میں قسم کھاتا ہوں کہ اللہ اس کی عزتوں میں اضافہ فرمائے. تو سچی بات تو یہ ہے کہ بڑوں کی ڈانٹ جو ہے وہ رحمت ہی ہے, اگر صحیح بات پہ ڈانٹا تو اصلاح ہو جائے گی, غلط بات پہ ڈانٹا اور اپنے صبر کر لیا تو اللہ کے نبی نے وعدہ کر لیا ہے کہ عزتیں اللہ تعالیٰ بڑھا دے گی. ہندوستان کے بڑے بزرگ گزرے ہیں حضرت مرزا مظہر جانے جانا رحمۃ اللہ علیہ, بڑے اللہ والے تھے. حضرت شاہ ولی اللہ محدث دہلوی فرماتے ہیں کہ میری نظر میں پورے ہندوستان میں ان سے بڑا اللہ کا ولی کوئی نہیں ہوگا. تو یہ اتنے بڑے بزرگ تھے اور پورے ہندوستان میں ان کے متعلقین اور ان کے شاگرد تھے, سارے ان سے بڑی محبت کرتے تھے, سب ان کی بڑی عزت کرتے تھے. بیوی جو تھی وہ ان کا اعتقاد نہیں رکھتی تھی اور بی بی بڑی ناراض ہوتی تھی اور غصے والی تھی, کئی مرتبہ بدزبانی بدتمیزی کرتی تھی. تو ایک مرتبہ بی بی اسی طرح بد کلامی کر رہی تھی اور الٹے سیدھے الفاظ اتنے بڑے بزرگ کو کہہ رہی تھی اور حضرت کے کسی نے شاگرد نے سن لیا کہ جی بی بی اس طرح سے نہ, تو حیران ہو گیا کہ پورا ہندوستان ان کو ہاتھوں کو چومتا ہے اور ان کو دیکھنے کو اتنی بڑی سعادت سمجھتا ہے, اور اس عورت کو دیکھو جو ان کو ایسی ایسی باتیں سنا رہی ہے اور ایسی بدتمیزی کے الفاظ کہہ رہی ہے. تو بڑا غصہ آیا اس شاگرد کو. تو جب اس کی حضرت سے ملاقات ہوئی تو اس نے حضرت سے جا کے کہا کہ حضرت یہ کیا, آپ اس عورت کو چھوڑیں, ہندوستان میں کوئی عورت ایسی نہیں جو آپ سے شادی کرنے کے لیے تیار نہیں ہوگی, میں آپ کی شادی کرواتا ہوں, اس کو چھوڑیں, یہ آپ کے مقام سے ہی واقف نہیں ہے. حضرت نے فرمایا کہ بھائی جس مقام کی تو بات کر رہا ہے یہ مقام ہی اسی لیے ملا ہے کہ اس کی باتوں پہ صبر کر رہا ہوں. نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ تمہارے تمہیں جو نعمتیں دی گئی ہیں نا, جتنی بھی نعمتیں جو بھی تم کہہ لو, جتنی بھی نعمتیں تمہیں دی گئی ہیں اس میں سب سے بڑی نعمت صبر ہے. اس لیے بڑوں کی ڈانٹ رحمت ہے, اگر غلط بات پہ بھی ڈانٹتے ہیں تو ہمارے صبر کو بڑھا رہے ہیں, اس لیے بڑوں کی ڈانٹ کو رحمت ہی سمجھا جائے. تو ادب سے متعلق چار باتیں, پہلی بات یہ کہ بڑوں کی باتوں کو غور سے سنا جائے, دوسری بات یہ ہے کہ بڑوں کی ڈانٹ کو اپنے لیے رحمت سمجھا جائے, اور تیسری بات یہ ہے کہ بڑوں کی خدمت کو اپنے لیے فلاح دارین سمجھے. فلاح دارین کس کو کہتے ہیں؟ فلاح دارین کہتے ہیں دونوں جہانوں کی کامیابی کو. یہ جو بڑوں کی خدمت کرنا ہوتا ہے نا, یہ چھوٹی چیز نہیں ہے, اس سے انسان کو دونوں جہانوں میں کامیابی ملتی ہے. حدیث پاک میں آتا ہے کہ جو کوئی شخص قدم بڑھاتا ہے نا کسی کی مدد کرنے کے لیے, کسی کی خدمت کرنے کے لیے, اس قدم بڑھانے پہ اللہ ایک فرشتہ پیدا فرماتے ہیں. وہ فرشتہ عبادت کرتا رہتا ہے, کرتا رہتا ہے, حتیٰ کہ قیامت کے دن تک عبادت کرے گا, اور یہ سارا عبادت کا اجر جو ہے اس قدم بڑھانے والے کے نامہ اعمال میں جاتا ہے. تو یہ جو بڑے دوسروں کی خدمت کرتے ہیں, چھوٹی چیز نہیں ہوتی ہے, بہت بڑی چیز ہے. اور یہ ادب کا اصول ہے کہ بڑوں کی خدمت کو ہم اپنے لیے فلاح دارین سمجھ, آخرت کا بھی فائدہ اور دنیا کا بھی فائدہ. حدیث پاک میں آتا ہے نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ جو شخص دوسروں کے کاموں میں لگتا ہے, دوسروں کی مدد میں لگتا ہے, دوسروں کی خدمت میں لگتا ہے, اللہ رب العزت اس کی خدمت میں اس کی مدد میں لگ جاتے ہیں. تو اس لیے اپنے بچوں کو یہ نہ کہا کریں کہ جی تم کام نہ کرو, گھر میں بہت سارے ملازم ہیں, آپ اس کو بہت بڑی سعادت سے محروم کر رہے ہیں. یہ جو خدمت کرے گا تو اللہ اس کی مدد میں لگیں گے. تو ٹھیک ہے آپ یہ نہیں چاہتے کہ یہ ہماری خدمت کرے, مگر آپ اس کے ساتھ زیادتی کرتے ہیں جب آپ اس کو خدمت کا کام نہیں دیتے. بچوں کو کہا کریں کہ اپنی ماں کے پیر دبایا کر, اور اپنے والد کو بھی اور دادا کے بھی پیر دبایا کر, اس میں آپ کا تو فائدہ ہے ہی صحیح, اس بچے کا فائدہ زیادہ ہے. امریکہ کی ایک بڑی یونیورسٹی ہے ہارورڈ یونیورسٹی, اور وہاں پہ ایک جرنل نکلتا ہے امریکن ہارورڈ سائیکولوجیکل جرنل, हार्वर्ड मेडिकल जर्नल, तो हार्वर्ड मेडिकल जर्नल की एक रिसर्च एडिटर है, उनका नाम है स्टेफनी वॉटसन। स्टेफनी वॉटसन हार्वर्ड मेडिकल जर्नल की रिसर्च एडिटर कहती है कि मैंने खिदमत करने के ऊपर रिसर्च की कि क्या इसका कोई फायदा है या नहीं है। तो मैंने देखा कि जो लोग खिदमत के कामों में लगे हुए हैं, वॉलंटियर वर्क करते हैं, उसने कहा कि मैंने देखा कि चार फायदे उनको होते हैं। जो भी वॉलंटियर वर्क करता है, खिदमत का काम करता है, वो चार फायदे होते हैं। एक, उसने कहा कि उसके ब्लड प्रेशर के लेवल्स जो हैं वो सही रहते हैं। दूसरा, उसने कहा कि उसकी डायबिटीज जो है वो बेहतर हो जाती है। तीसरा, उसने कहा कि वो एंग्जाइटी से बच जाता है। और चौथा, उसने कहा कि वो क्रॉनिक डिप्रेशन में से निकल आता है। फिर अपने रिसर्च पेपर में वो लिखती है कि ये बातें मैं ऐसे ही नहीं कर रही, मैंने हजारों लोगों पे रिसर्च की है और मैं इस नतीजे में पहुंचा हूँ कि ये जो बंदे हैं जो खिदमत करते हैं, ये लोग जो खिदमत करते हैं, ये हर साल अगर 200 घंटे खिदमत करेंगे तो उनको ये बेनिफिट्स मिल जाएंगे। तो जो शख्स साल में 200 घंटे खिदमत करेगा उसको ये बेनिफिट्स मिल जाएंगे। इसका मतलब हर हफ्ते जो 4 घंटे खिदमत करता है लोगों की, उसको ये सारी चीजें मिलेंगी। एक साइकोलॉजिकल जर्नल कहता है कि जो लोग खिदमत के काम करते हैं, ये रिसर्च बताती है, उनकी उम्रें ज्यादा होती हैं। तो आज साइंसदान भी कह रहे हैं कि खिदमत करने से इंसान को दुनियावी फायदा भी होता है। तो देखिए, इसलिए उलमा ने फरमाया कि जो खिदमत करना है इसको हम अपने लिए फलाह दारे से, आखिरत में तो मिलना ही है जो मिलना है, दुनिया का भी फायदा इसके अंदर रखा है। नबी अलैहिस्सलाम की खिदमत में यमन से एक मुसलमान थे, उनका नाम था अवैस करनी। अल्लाह के नबी से बड़ी मोहब्बत रखते थे, मिलना चाहते थे, मगर वालदा बूढ़ी थी और वालदा अकेली थी ये की खिदमत करने वाले। इन्होंने कहा कि जी, मैं वालदा से कहा कि अल्लाह के नबी से मुलाकात करने मदीना जाना चाहता हूँ, मुझे इजाजत दे दे। वालदा ने कहा, देख मैं अकेली हूँ, मैं बूढ़ी हूँ, मेरा कोई और नहीं है, तो मैं तुझे मना भी नहीं करती, तू चले जा अल्लाह के नबी से मुलाकात करके आ जा, मगर वहां ज्यादा वक्त ना गुजारना, बस तू मुलाकात करके आ जा। तो ये सफर करके यमन से गए मदीना मुनव्वरा, अवैस का नाम अवैस करनी। और जब ये मदीना मुनव्वरा पहुंचे तो नबी अलैहिस्सलाम वहां तशरीफ फरमा नहीं थे, आप किसी जिहाद की तशरीफ ले गए थे। अब उसको ये याद था कि वालदा ने मना किया है कि ज्यादा ठहरना नहीं है, तो नबी अलैहिस्सलाम से मुलाकात किए बगैर ही वापस यमन आ गए अपनी वालदा की खिदमत करने के लिए। नबी अलैहिस्सलाम जब जिहाद से वापस तशरीफ लाए, आपको बताया गया कि यमन से ये अवैस करनी आए हुए थे। नबी अलैहिस्सलाम ने फरमाया कि उसने अपनी वालदा की इतनी खिदमत की है, इधर तुम सब जमा हो। सारे सहाबा इकराम को जमा करके कहा कि उसने अपनी वालदा की इतनी खिदमत की है कि उसके उठे हुए हाथों को अल्लाह रद्द नहीं फरमाते। तो मैं तुम्हें वसीयत करता हूँ, अगर तुम्हें अपनी जिंदगी में ये अवैस करनी कभी मिल जाए तो इससे अपनी मग़फ़िरत की दुआ करवाना। अल्लाहु अकबर। चुनाचे हजरत उमर रज़ी अल्लाह अन्हु ये ढूंढा करते थे अवैस करनी को कि कहाँ है ये, इससे दुआ करवानी। अल्लाह के नबी ने फरमाया कि ये दुआ करता है तो लरत नहीं करवाते। तो अपने दौरे खिलाफत में हजरत उमर हर साल हज पे तशरीफ ले जाते और हर साल इसको ढूंढते कि अवैस करनी कहीं से मिल जाए। एक साल मिल गया, किसी ने कहा कि आप अमीरुल मोमिनीन हैं, आम सा बंदा है ये अवैस करनी, आपको इससे क्या काम। उन्होंने कहा बहुत बड़ा काम है। हजरत अली को साथ ले गए और उसके पास गए, बकरियां चरा रहा था, तो जाके कहा कि मैं उमर और ये अली। उसने कहा अमीरुल मोमिनीन आप मेरे से मिलने के लिए आए हो, तो हैरान हो गया। उसने कहा भाई मेरे पास एक फरियाद लेके आया हूं। उसने कहा मैं आपकी फरियाद को पूरा। उसने कहा हाँ, अल्लाह के नबी ने फरमाया कि तूने अपनी वालदा की वो खिदमत की है कि तेरे हाथ अल्लाह रद्द नहीं फरमाते, तो दुआ करते हम दोनों की मग़फ़िरत के लिए। वो रोने लगे। उसने कहा मैं कहाँ इस काफिर के, आप हजरात के लिए मग़फ़िरत की दुआ करो। हजरत उमर ने फरमाया कि देख ये मेरी फरियाद है, इस फरियाद को पूरा कर दे। चुनाचे अवैस करनी ने हाथ उठाए और दुआ की के अल्लाह इन हजरात की तू मग़फ़िरत फरमा। تو جو خدمت کرتا ہے اللہ اس کو کیا اونچا مقام دیتا ہے. تو خدمت جو ہے اس کو ادب کرنے والا اس کو اپنے لیے بلائے دارین سمجھے. دونوں جہانوں کی کامیابی ہے. تو اس ادب سے متعلق چار چیزیں مشائخ نے فرمائی. پہلی چیز یہ کہ بڑوں کی بات کو غور سے سنا جائے, چاہے 50 مرتبہ کیوں نہ سنی ہو. دوسری بات یہ ہے کہ بڑوں کی ڈانٹ کو اپنے لیے رحمت سمجھے. اور تیسری بات ادب یہ ہے کہ بڑوں کی خدمت کو اپنے لیے فلاح دارین سمجھے. اور چوتھی بات یہ ہے کہ اگر بڑے ناراض ہو تو یہ نہ دیکھے کہ غلطی ان کی ہے غلطی میری ہے, بڑوں سے معافی مانگ لے. اگر آپ کی غلطی نہیں بھی ہے, آپ نے معافی مانگ لی, اللہ کے نبی نے وعدہ کیا ہے. یہ جو معافی مانگ لینا غلطی کے بغیر, یہ عاجزی ہے. نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ جس نے اللہ کے لیے جھکا دیا اپنے آپ کو, اللہ اس کو بلندی عطا فرماتا ہے. اس لیے چار اصول ادب کے, اور جس نے یہ چار اصول فالو کر لیے, اصل میں تقوی والا انسان وہی ہے. اصل متقی شخص ہے ہی وہی جس کے دل میں ادب ہے. اور جہاں ادب نہیں وہاں تو دین ہی نہیں ہے. اللہ تعالیٰ ہمیں اس مبارک رات میں, جب ہمارے امام صاحب نے ماشاءاللہ تراویح مکمل فرمائی ہے اور قرآن پاک مکمل فرمایا ہے, اس برکت والی رمضان کی رات میں, اس ختم قرآن کی رات میں, ہم اللہ سے دعا